और साबिक सेनेटर डॉक्टर सफदर अब्बासी। तो हम इब्तदा करते हैं पीपीपी के प्रोफेसर एनडी खान से, और खान साहब आपको खुशामदीद।
थैंक यू, शुक्रिया।
तो ये बताइए, अमेरिका में हमने टेलीविज़न पे देखा सदर जरदारी को, और नज़र आ रहा था वो बहुत गु़स्से में थे, और ये ख़ासा हमें गैर मामूली लगा क्योंकि आम तौर पे वो पब्लिक के सामने आकर इस तरह के बयानात नहीं देते। आप बताइए कि इस वक्त उन्होंने जो कुछ भी कहा है फ़ौज के ख़िलाफ़, इसके पीछे क्या है?
देखें, बुनियादी बात यह है कि उनकी अंदरूनी कैफियत के मुतालिक तो मैं कोई ऑब्जर्वेशन नहीं दे सकता, लेकिन ओवरऑल ऑब्जेक्टिव कंडीशंस जो है उसकी रोशनी में अगर बयान का जायजा लिया जाए तो मेरा ख्याल उसकी लेटर एंड स्प्रिट को अच्छी तरह से समझने की कोशिश करना चाहिए। सबसे बड़ी बात यह है कि पाकिस्तान एक तवील अरसे के बाद जमहूरी निज़ाम हुकूमत से गुजर रहा है, और जमहूरी निज़ाम में हर शख्स को इजहार ख्याल की आज़ादी होनी चाहिए और उसका दूसरे लोगों को एहतराम भी करना चाहिए। इदारे इंटैक्ट रहना चाहिए, इदारों का इस्तेहकाम होना चाहिए, इदारों को सपोर्ट करना चाहिए। आसिफ जरदारी साबित सदर पाकिस्तान की हैसियत से अगर आप देखें तो उन्होंने डॉक्ट्रिन ऑफ रिकॉन्सिलेशन को अमलन करके दिखाया। मोहतरमा शाह शहीद की शहादत के बाद से जिस तरह से वो कुबरे बर्दाश्त कर हर मुसलसल करते आए हैं, जिसके नतीजे में हुकूमत ने 5 साल पूरे किए और दूसरे टर्म में अब एंटर हो गए हैं। तो मेरा ख्याल ये है कि उस स्पिरिट में इसको अंडरस्टैंड करना चाहिए, और हर इदारे का चाहे अच्छा हो या बहुत अच्छा हो, कितना सुपरलेटिव क्यों ना हो, लेकिन हर इदारे को अपने पैरामीटर के अंदर रहना चाहिए और जो सब्जेक्ट उसका है उसके ऊपर उसे बोलना चाहिए। अब आउट ऑफ द सब्जेक्ट किसी को बोलने की कोई जरूरत नहीं करना चाहिए। देखिए, पाकिस्तान के अंदर इस वक्त तमाम इदारे जो हैं वह एग्जिस्ट कर रहे हैं और ऑपरेटिव भी हैं। जहां तक करप्शन का सवाल है तो नैफ का इदारा है, नैफ के इदारे के अलावा अदालतें काम कर रही हैं, वहां जा सकते हैं। तो बुनियादी तौर पर मैं ये समझता हूं कि लेटर इन स्प्रिट में इस स्टेटमेंट को अंडरस्टैंड करने की कोशिश करना चाहिए। दूसरे डेमोक्रेटिक निज़ाम का इस्तेहकाम जब ही हो सकता है जब हर शख्स आज़ादी राय को इस्तेमाल करते हुए अपनी अंदरूनी कैफियत और बैरूनी ऑब्जेक्टिव कंडीशंस पर रिस्पॉन्ड करें। तो मैं समझता हूं कि इतना नॉर्मली नहीं लेना चाहिए।
जी जी, खान साहब हमारे साथ रहें, हम डॉक्टर सफदर अब्बासी की तरफ आते हैं, और डॉक्टर अब्बासी आपको भी खुश आमदेद।
जी बहुत मेहरबानी जी मिस्टर बीबी।
तो ये बताइए, आपके इख्तलाफात जो हैं वो साबिक सदर आसिफ जरदारी से बढ़ते गए जब से बीबी बेनज़ीर भुट्टो को हला किया गया, और अब हम जानना चाहते हैं क्योंकि जिस तरह से प्रोफेसर एनडी खान ने कहा कि उन्हें मालूम नहीं है कि सदर जरदारी को गुस्सा क्यों आया, और हमें अभी तक समझ में नहीं आया है कि उसकी वजह क्या नज़र आती है। आप कुछ पस मंज़र बयान कीजिए कि उन्होंने इस तरह की जो बातें की फ़ौज के ख़िलाफ़ वो क्यों की।
देखिए बीबी, पहली बात तो ये कि मेरा इख्तलाफ़ कोई कभी ज़ाती नौयत का नहीं रहा, और मैंने हमेशा कोशिश की है कि जी जो भी इख्तलाफ हों वो एक आइडियोलॉजिकल पैरामीटर के अंदर हों और एक डेमोक्रेटिक पैरामीटर के अंदर हों, और उस हवाले से जो ना मेरी हमेशा एक सोच रही है कि मुतलमा की शहादत के बाद पार्टी की क्यादत के अंदर एक वैक्यूम मैं देख रहा था, और उस वैक्यूम को भरने के लिए मेरी नज़र में पार्टी के अंदर एक नज़रियाती और एक जमहूरी सोच को अपनाया जाना चाहिए था, जो कि गालबन पिछले 7 साल के अंदर नहीं अपनाई गई, और नतीजा ये निकला कि पार्टी बहुत बुरी तरह मजरूह हुई कम अज कम 3 सूबों के अंदर, और सिंध के अंदर भी जो है एक बड़ा सीरियस प्रॉब्लम पैदा हुआ जब बहुत सारे इल्जाम लगे। परसेप्शन ये बनी कि जी जो सिंध के अंदर मिस गवर्नेंस है या सिंध के अंदर जो एक करप्शन का एलिमेंट है उसने जो ना सूरत हाल को इतना गंभीर बनाया कि जो इंटरफेरेंस नजर आ रही है आपको, जिसको इंटरफेरेंस कहा जा रहा है मुख्तलिफ तरीके से, वो बुनियादी तौर पे मैं ये महसूस करता हूँ कि ये जो 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 क्रिटिसिज्म हुआ है वो यकीनन कोई जदाई साहब ने कोई चीज महसूस की है कि जी शायद जो भी सिंध की हुकूमत है उसको डिस्टेबलाइज किया जा रहा है या जो कुछ इकदाम हो रहे हैं वो उसकी स्टेबिलिटी को मुतासर कर रहे हैं। मैं ये महसूस करता हूँ कि अब तक कम अज कम मेरी सोच ये रही है कि जी गो के इसमें कोई शक नहीं है कि जो जो पेंडुलम है डिसीजन मेकिंग का वो काफी हद तक अब दोबारा शिफ्ट कर रहा है मिलिट्री की तरफ और जीएचक्यू की तरफ और ऑल पिंडी की तरफ। उस पेंडुलम के स्विंग करने की वजह से महसूस ये किया जा रहा है कि जी जो फैसले हैं या जो 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 इकदाम हैं जो वहाँ जो जो किए जा रहे हैं मिलिट्री की साइड से वो जनरली जो ना सिविलियन लीडरशिप उसको एक्सेप्ट करती चली जा रही है।
अच्छा।
और इससे पहले जो कुछ हुआ जो कुछ अब तक पिछले दो सालों में जो ऐसा महसूस हो रहा है तो सिविल गवर्नमेंट ने खुद जो जो चीजें तय की बैठ के मिलिट्री लीडरशिप के साथ और जिसके अंदर जो ना फेडरल गवर्नमेंट भी शामिल रही तो वही चीजें इकदाम हमें सामने नजर आ रहे हैं। उसके अलावा तो मैं नहीं समझता कि जो अगर वहाँ रेंजर्स सिंध में बैठी है तो वो सिंध गवर्नमेंट की मर्जी से बैठी है। हर तीन माह के बाद जो ना सिंध गवर्नमेंट उनको एक्सटेंशन देती है। अगर सिंध गवर्नमेंट चाहे कि जी वो रेंजर्स को एक्सटेंशन नहीं देना चाहती तो वो खत्म कर दे उनकी एक्सटेंशन, उसके बाद फिर सुरताल क्या पैदा होती है वो उसको उस वक्त देखा जाएगा। लेकिन जो जो कुछ वहाँ पे हुआ है वो बाकायदा तय हुआ है या प्रक्सिमिटियों का तस्वर वो भी जो ना सिविल लीडरशिप ने एक्सेप्ट किया, जो वहाँ पे रेंजर्स का ऑपरेशन है उसको भी एक्सेप्ट किया गया।
तो डॉक्टर सफदर गोया आप ये कह रहे हैं कि जो ज़र्बे अज़्ब इस वक्त जिस तरह से इसको एक्सरसाइज किया जा रहा है सिंध में ये पीपल्स पार्टी की मर्जी से हुआ है, लिहाजा अभी तक हम समझ नहीं पाए हैं कि ये गुस्सा किस वजह से जरदारी साहब ने दिखाया।
जी ये समझ आता है, ये समझ आता है गुस्सा इस वजह से मैं समझ में आया क्योंकि कल जो क्रिटिकल चीजें कुछ एक हफ्ते में हुई इन सारी चीजों के बावजूद कि अब तक जो नजर साहब रिएक्ट नहीं कर रहे थे, जो मैं समझता हूँ जो क्रिटिकल चीजें हुई हैं वो डीजी रेंजर्स का वो बयान जो सामने आया जिसका गालबन आज जो जो इतलात आ रही हैं टेलीविजन से मुझे मिल रही हैं, गालबन जो वजीर अला सिंध हैं कामिल शाह साहब उन्होंने उसका जवाब भी दिया है। और दूसरा मैं समझता हूँ जो सिंध बिल्डिंग कंट्रोल अथॉरिटी के अंदर रेंजर्स की टीम्स गई हैं उन्होंने जाके वहाँ पे मुख्तलिफ लोगों को क्वेश्चन किया है और वो जो सरबराह थे अथॉरिटी के वो वहाँ पे नहीं थे, वो गालबन था ये आ रही को मुल्क से बाहर चले गए। तो मेरी नज़र में ये दो तीन इकदाम जो पिछले गुज़श्ता एक हफ्ते के अंदर हुए शायद उन्होंने प्रोवोक किया है ज़रदारी साहब को कि वो इस किस्म का बयान इतना सख्त बयान जारी करें, खुसूसन उस वक्त जब चीफ ऑफ आर्मी स्टाफ जो है ना अपने रशियन फेडरेशन के दौरे पे हैं मुल्क से बाहर हैं। मैं समझता हूँ कि उसका फिर नेगेटिव रिएक्शन भी बहुत ज्यादा बहुत मुख्तलिफ अतराफ पे आ रहा है। तो मैं मेरी नज़र में जो है ना साहब ने थोड़ा सा जो है ना शायद चीजों को जो है ना मिस यानी एक मैं ये कहूँगा कि जी इस स्टेज के ऊपर जो है इस किस्म का बयान गालबन जो ना उनकी अपनी तबीयत के भी खिलाफ।
अच्छा जी, हमें बाज़ लोगों ने कॉल भी किया है लेकिन इस वक्त हम कोशिश कर रहे हैं कि हमें पीएमएल नून के सीनियर रहनुमा सिद्दीकुल फारूक ज्वाइन करें। अच्छा, बताया जा रहा है कि वो लाइन पर हैं और फारूक साहब आपको खुश आमदेद।
बहुत शुक्रिया।
तो हम इस वक्त बात कर रहे हैं पीपीपी के सीनियर रहनुमा प्रोफेसर एनडी खान से और हमारे साथ हैं पीपीपी वर्कर्स पार्टी के सदर डॉक्टर सफदर अब्बासी और बुनियादी तौर पे हम यही सवाल कर रहे हैं कि टीवी पर जब साबिक सदर जरदारी को दिखाया गया तो वो फौज से बहुत ही ज़्यादा गुस्से में नज़र आते थे, आपको ये गुस्से की वजह क्या समझ में आती है?
बहुत शुक्रिया, मुझे कोई ज़्यादा समझ तो नहीं आई लेकिन एक बात है कि आसिफ अली जरदारी साहब मुख्तलिफ मौके पे मुख्तलिफ अंदाज में टोन एंड टेनर में मैसेज देने की सलाहियत रखते हैं, लेकिन इस वक्त जो उन्होंने बयान दिया है जिस अंदाज में दिया है वो मैं समझता हूँ कि ज़रा ओवर डूइंग हो गई है और ऐसा नहीं होना चाहिए। अगर उन्हें कुछ प्रॉब्लम्स हैं तो वो शेयर किए जा सकते हैं। मैंने जहाँ तक महसूस किया इस वक्त तक एस्टेब्लिशमेंट जो इस वक्त एस्टेब्लिशमेंट बिलखसूस सरबरा हैं वो तो बिल्कुल गैर सियासी हैं और गवर्नमेंट के जितने ऑब्जेक्टिव्स हैं उन सब में मुकम्मल सपोर्ट कर रहे हैं और इसके अलावा जो पाकिस्तान के जो इकोनॉमिक ऑब्जेक्टिव्स हैं वो उनके भी बड़े वाजे और दोस्तों के हैं और वो समझते हैं कि ये इकोनॉमिक ऑब्जेक्टिव्स और प्रोजेक्ट्स जो हैं ये मुकम्मल हों तो पाकिस्तान एक डेमोक्रेटिक मुल्क के तौर पर न सिर्फ तरक्की करेगा बल्कि दुनिया में उसकी इज्जत भी होगी और बैन अवी मसाइल हल करने में वो एक अच्छा किरदार अदा कर सकेगा।
जी। جی آپ تینوں مہمان ہمارے ساتھ رہیں، اس لیے کہ ہم اس مسئلے پہ زیادہ بات کریں گے، ہم پروفیسر انڈی خان کی طرف آگے چل کر لوٹیں گے. اس وقت ہمیں بعض لوگوں نے کال بھی کیا ہے، اور جیسے تین چار نام جمع ہو جاتے ہیں تو ہم کالرز کو بھی لیں گے، لیکن اس وقت ایک مختصر آئی ڈی بریک لیتے ہیں.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ urduvoa.com.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ دیکھ رہے ہیں اور سن رہے ہیں، اور ہم بات کر رہے ہیں سابق صدر آصف زرداری کی فوج کو دی گئی مبہم تنبیہ کے بارے میں. ہمارے ساتھ اس وقت ہیں پی 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 کے سینئر رہنما پروفیسر این ڈی خان، ان کے ساتھ ہیں ڈاکٹر صفدر عباسی جو پی 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 ورکرز پارٹی کے صدر ہیں، اور ہمیں جوائن کیا ہے پی ایم ایل نون کے سینئر رہنما صدیق فاروق نے. ایک کالر کو لے لیتے ہیں، اس وقت ہمیں میاں والی سے کال کیا ہے مدید خان نے. جی جناب کہیے.
السلام علیکم جناب. یہ زرداری صاحب نے جو بیان دیا ہے، آپ اندازہ لگا لیں کہ یہ پوری ملک کی پارٹی تھی اور ابھی ایک صوبے تک محدود ہو گئی ہے، اور یہ مودی کو خوش کرنے کے لیے یہ بیان دیا ہے، اور پانچ سال اقتدار میں رہے ہیں اور جرنیلوں کو انہوں نے ہر بات پہ دستخط کرتے کر دیا ہے، اور کوئی کبھی ایسی انہوں نے بات نہیں کی تھی، لیکن ابھی جرنیلوں کے بعد بات کر رہے ہیں. لیکن پاکستان میں جمہوریت ہے، لہذا ان کو حق حاصل ہے بات کرنے کا، ان کو غدار نہیں کہنا چاہیے.
شکریہ. جی ہم سندھ چلتے ہیں جہاں سے پروفیسر این ڈی خان ہیں، اور خان صاحب یہ بتائیے جو اطلاعات ہمارے تک پہنچی ہیں وہ یہ ہے کہ سندھ میں کچھ نوکر شاہی میں رد و بدل کیا گیا، اور غالباً اس کی وجہ سے بھی ایک ناراضگی پیدا ہوئی پیپلز پارٹی میں. آپ ہمیں کیا بتائیں گے اس سلسلے میں؟
میری معلومات میرے پاس اس سلسلے میں زیادہ نہیں ہے، اور یہ رد و بدل تو معمول کے مطابق ہوتا رہتا ہے، اور جو جیسے حالات ہوتے ہیں ان حالات کے پیش نظر افسران کی تبدیلی کا عمل جو ہے وہ متحرک طور پر قابل عمل آتا ہے. یہ کوئی خاص بات نہیں ہے، اٹس ناٹ این اسپیشل کنڈیشن.
اچھا ڈاکٹر صفدر عباسی، جو ہماری اطلاعات ہیں اور ظاہر ہے آپ زیادہ جانتے ہوں گے اس کے بارے میں، کہا یہ جاتا ہے کہ یہ جو سیکرٹریز ہیں جن کا رد و بدل کیا گیا وہ غالباً کسی بدعنوانی میں انوالو تھے، اور پتہ چلتا ہے جو ہمیں پتہ چلا ہے کہ اس کی تاریں صدر زرداری سے جا کر ملتی ہیں. آپ کو کیا معلوم ہے اس سلسلے میں؟
دیکھیں جی، اس وقت بھی بات یہ کہ ایک پرسپشن سندھ کے حوالے سے خود سندھ بلڈ ہوئی ہے کہ وہاں پہ ایک کرپشن کا جو ہے نا بہت بڑا ایلیمنٹ جو ہے نا نظر آ رہا ہے، وہاں پہ جو ہے ایک مس گورننس نظر آ رہی ہے، اور جو ہے نا بہت حد تک جو ہے نا لوگ اس سے ناخوش ہیں. اور اسی تناظر میں میں سمجھتا ہوں کہ جی ایک بات بڑی وضاحت سے مجھے کہنی چاہیے کہ جی پرابلی آج بھی شاید جو ہے نا زیادہ غصے میں آ گئے، لیکن میری نظر میں آج بھی پرابلی جو فوج کی کمان ہے وہ یہ چاہ رہی کہ جی سیویلین سیٹ اپ جو ہے نا وہ چلے، اور سیویلین سیٹ اپ ذرا بہتر انداز میں چلے، کیونکہ جو ہے نا جو ایکوزیشنز آ رہی ہیں مختلف اطراف سے وہ خاص طور پہ پاکستان کی اکنامک سچویشن کے حوالے سے بہت زیادہ خطرناک ہوتی چلی جا رہی ہیں. کیونکہ آنے والے دنوں میں میری نظر میں اکانومی ایک بہت بڑا پاکستان کا فیکٹر ہے جو کہ ملک کو بریک اور یعنی میک اور بریک کی سچویشن کی طرف بھی لے کے جا سکتا ہے، اور خاص طور پہ جو ہے نا جو اس وقت ایلیمنٹ ہے کراچی کا، کراچی کی جو اکانومی ہے وہ بہت زیادہ میٹر کرتی ہے پاکستان کے سارے سیناریوں کے اندر، کیونکہ کراچی جو ہے نا ایک ایسا ہب ہے جو کہ میکسیمم ریونیو جنریشن دیتا ہے پاکستان کو. پھر جو ہے نا ایک ایلیمنٹ جو دوسرا جو جس سے فوج بہت کنسرن مجھے نظر آتی ہے وہ یہ ہے کہ خاص طور پہ بلوچستان میں اور فاٹا میں، اس کے ساتھ کراچی کے اندر را کی جو انفلٹریشن ہے وہ بہت زیادہ نظر آ رہی ہے، اور محسوس کیا جا رہا ہے کہ وہاں پہ جو دہشت گردی کا ایلیمنٹ ہے اس کے اندر را بہت بڑا پارٹ پلے کر رہی ہے. تو میں سمجھتا ہوں فوج کی یہ کنسرن ہے کراچی کے حوالے سے. اب چونکہ کراچی سندھ کا کیپٹل ہے اور پاکستان کا سب سے بڑا شہر ہے اور پاکستان سب سے بڑا ریونیو ارنر ہے، تو وہاں پہ پھر یہ قبضہ مافیا، وہاں پہ ڈرگ مافیا اور چائنا کٹنگ اور قبضے اور زمینوں کے قبضے، دیگر جرائم جو ہے نا وہ بڑھتے چلے گئے, جس کو کہ گزشتہ 7 سال کے اندر غالباً جو ہے نا پیپلز پارٹی کی حکومت نے اس کو چیک کرنے کی کوشش نہیں کی. لیکن میرا یہ خیال تھا کہ آج بھی میں یہ محسوس کرتا ہوں کہ جی فوجی جو قیادت ہے وہ غالباً سویلینس کو نج کر رہی ہے, ان کو تھوڑا پریشر ڈال رہی ہے کہ جی آپ جو ہے اپنی گورننس کو ٹھیک کریں. لیکن مجھے ایسا محسوس ہو رہا ہے کہ زرداری صاحب شاید غالباً اس چیز کو سننے کے بجائے وہ کنفرنٹیشن پالیسی پہ جانا چاہ رہے ہیں, اور یہ وہ یہ پیغام دے رہے ہیں کہ جی جو کچھ بھی کہو میں کچھ کرنے کو تیار نہیں ہوں, اور اگر آپ اسے جھگڑا کریں گے تو میں بھی آپ سے جھگڑا کرنے کو تیار ہوں. لیکن میں نہیں سمجھتا کہ آج پاکستان پیپلز پارٹی اس پوزیشن میں بچی ہے جس پوزیشن میں وہ پہلے تھی کہ زرداری صاحب کنفرنٹ کر سکیں اگر جو کنفرنٹیشن بڑھتی ہے. اس کا نقصان یقیناً مزید پاکستان پیپلز پارٹی کو ہوگا, اور اس کے نتیجے میں بہت سی چیزیں جو ہے نا انریول ہو جائیں گی جو مجھے سامنے ہوتا ہے نظر آ رہا ہے.
جی جی, ایک اور کالر کو لیتے ہیں, ہمیں کال کیا ہے خان اکبر آفریدی نے کوہاٹ سے. جی جناب کہیے.
جی السلام علیکم.
وعلیکم السلام.
سیاسی ہیر پیر کو ایک طرف آپ رکھ دیں, لیکن آج پاکستانی عوام کو وہ دن آخر نظر آ ہی گیا. پاکستانی عوام انتظار کر رہے تھے کہ کیسے دن آنا ہے کہ یہ مجرم اور کرپٹ لوگ خود چیخیں گے کہ ہماری داڑھی میں تنخواہ ہے. الطاف حسین کو الگ کر دے جب ان کی ہاتھ ڈالا گیا کتنا چیخا ہے, ابھی زرداری بھی چیخنا شروع ہو گیا. اب آپ یہ بتائیں کہ دہشت گرد جو پاکستان میں آئی ہے یہ انہی کرپٹ لوگوں کی وجہ سے آئی ہوئی ہے. اگر آدمی تعلیم یافتہ ہو, اس کو جاب نہ ملے, روزگار نہ ملے, تعلیم نہ کرے فلانا, تو یہ دہشت گرد ہی بنے گا. سب دہشت گردوں سے یہ جو موٹی گردن والے اور موٹی پیٹ والے ہیں یہ بڑی دہشت گرد ہیں.
بہت شکریہ آپ کے کال کرنے کا, شکریہ شکریہ. جی جی, صدیق الفاروق صاحب یہ بتائیے, آپ بھی جانتے ہیں کہ جمہوریت بہت مشکل سے پاکستان میں آئی ہے, اب جس طرح سے کہا جا رہا ہے کہ سندھ کے معاملات میں مداخلت کی جا رہی ہے فوج کی طرف سے, آپ کو کوئی خدشات ہیں کہ اس کی وجہ سے جو جمہوری روایتیں جو ابھی ابھی شروع ہوئی ہیں وہ متاثر ہوں گی؟
جی میں یہ عرض کروں گا کہ 3 سے 6 جون یہ 4 دن میں سکھر, روڑی, میرپور, متھیلو اور کراچی میں تھا.
جی.
تو گورننس کے حوالے سے بہت شکایتیں جو لوگ مجھے ملے ہیں انہوں نے کی, اور دیگر بھی خاصی سیریس شکایتیں ہیں سندھ میں حکومت کے حوالے سے, گورننس کے حوالے سے, کرپشن کے حوالے سے, لا اینڈ آرڈر کے حوالے سے. تو جمہوریت کو تو چلنا چاہیے, چلنا ہے, آئینی تسلسل مست ہے پاکستان میں معاملات کو درست ہونے کے لیے. لیکن ساتھ ہی ساتھ سندھ حکومت اور بالخصوص جن کے بہت معاملات جو ہیں ماشاء اللہ آصف علی زرداری صاحب کے ہاتھ میں ہیں, انہیں اس حوالے سے کافی سوچنا بھی اور کافی ایکشنز بھی لینے ہیں. تو یہ جو ایک بہت سی چیزیں آ رہی ہیں عوام الناس میں ہیں اور اس کی شہادتیں مل رہی ہیں, لوگ بات کر رہے ہیں, تو صدر زرداری صاحب, فارمر صدر زرداری صاحب جیسے زیرک آدمی کو اس طرف توجہ دینی ہوگی. اگر ان کی ذات کی طرف بھی کچھ معاملات جو ہیں وہ جاتے ہیں یا جاتے ہوئے نظر آتے ہیں یا لوگ الزامات لگاتے ہیں, تو اس کے حوالے سے بھی انہیں ایک پازیٹو رویہ اختیار کرنا ہوگا. میرا خیال ہے ایسے موقع پہ اس طرح کے بیانات ایک گرمی پیدا کرنا ماحول میں, اور لوگوں کو اگر یہ محسوس ہو کہ جی یہ تو کوئی شاید بلیک میلنگ کی بات ہے, تو یہ نہیں ہونی چاہیے. جس طرح کے وہ ٹھنڈے آدمی ہیں, جس طرح وہ معاملات کو ساتھ لے کر چلتے ہیں لوگوں کو, تو اس حوالے سے اگر انہیں کوئی ذاتی شکایتیں بھی ہیں تو پراپر کوارٹر سے رابطہ کر کے ایک مثبت پالیسی اختیار کریں, اور سندھ میں جو گورننس ہے اس کو بہرحال انہیں امپروو کرنا ہو.
اچھا جی جی, آپ تینوں حضرات ہمارے ساتھ رہیں, ہم چلتے ہیں ایک اور کالر کی طرف. ہمیں کال کیا ہے پشاور سے سمندر خان نے. جی جناب کہیے.
السلام علیکم.
وعلیکم.
یہ سردار زرداری صاحب نے درست مشورہ دیا ہے جرنیلوں کو کہ وہ سیاسی معاملات میں مداخلت نہ کرے جب وہ پنس جاتے ہیں. جس طرح بنگال میں 1 لاکھ فوجی ہتھیار کے باوجود 6 مہینے تک وہ لڑ سکتے تھے, ہتھیار ڈال دیے, تو یہ سیاسی قیادت تھی جس کے پیچھے کڑے کر کے وہ کڑے تھے, انہوں نے ان کو رہا کر دیے. بہت شکریہ.
اچھا جی, خیر اس کے تو کئی پہلو ہیں, اور پروفیسر این ڈی خان آپ خاصے سینئر ہیں, آپ بتائیے اس غصے کے پیچھے ہم نے یہ بھی سنا تھا کہ شاید بلاول کو فیلڈ میں لایا جا رہا ہے اور پنجاب سے ان کو لایا جائے گا، کیا ان کی راہ میں بھی کوئی رکاوٹیں ہیں میدان میں آنے کے لیے؟
میرا خیال ہے وہ تو ایک بہت بڑا عوام کا مطالبہ ہے، خواہش ہے عوام کی، کوئی رکاوٹ نہیں ہے، لیکن آن دا رائٹ ٹائم جو ہے ہی ول کم اینڈ رائٹ ٹائم از کمنگ ریچنگ نیئر، تو میں یہ سمجھتا ہوں کہ وہ بالکل میدان میں آئیں گے اور لوگوں کے اسپائریشن انہیں کے ساتھ ہے. اور جہاں تک حالات دیکھیے، ابتدا میں نے عرض کیا تھا کہ ڈیموکریسی میں سب کو آزادی ہوتی ہے کہ اپنے اظہار خیال کے ذریعے سے وہ ایسی سچویشن پیدا کریں کہ الٹیمیٹلی ایوری بڈی مسٹ کم آن دا سیم پیج. کرپشن کے خلاف تو سب ہیں، کون اسے سپورٹ کرے گا؟ اور آپ، میں نے عرض کیا کہ اس کے لیے آپ کے نیپ ہے، سپریم کورٹ ہے اور دیگر عدالتیں ہیں، وہاں بھی آپ جا سکتے ہیں. اور سب سے بڑا جو ہے، میڈیا اتنا اسٹرانگ والیٹائل آرگن ہے جس کے ذریعے سے چیزوں کو چھپایا نہیں جا سکتا ہے، لیکن جمہوریت کو آپ چلنے دیجیے، اسے برداشت کریں، اچھائی اور برائی، ہندوستان کی جمہوریت کو اٹھا کر دیکھیں، کون سی وہاں یعنی ابتدا سے اچھائیاں چل رہی ہیں، ان کے فائیو ایئر پلانس کو آپ دیکھیں، لیپس کر گئے ہیں کیا خود جواہر لال نہرو کے زمانے میں، لیکن ڈیموکریسی چلتی رہی. 17 برس تک ایک وزیر اعظم نے بیٹھ کے ہندوستان میں حکومت کی، پھر اس کی ڈائنیسٹی آ گئی. تو میری گزارش یہی ہے کہ جمہوریت میں سب کو آزادی ہونی چاہیے، اس کے نتیجے میں ادارے مستحکم ہوتے ہیں اور ہر ادارہ جو ہے اپنے پیرامیٹر کے اندر آپریٹ کرے اور جو کانسٹیٹیوشنل ریسپانسبلٹیز ہے اسے فلفل کریں. اور اس وقت عوام کی آنکھیں کھلی ہوئی ہیں، میڈیا جو ہے دا وائس، ڈیوائن وائس بنا ہوا ہے جس کے ذریعے سے لوگوں کی ایجوکیشن ہو رہی ہے. اور میں یہ سمجھتا ہوں کہ حالات برے ہونے کے باوجود بھی مستقبل اچھا ہے، معیشت ہماری جو ہے اس پر ہمیں کنسنٹریٹ کرنا چاہیے، اور اس کے راہ میں کوئی رکاوٹ اگر آتی ہے تو اسے دور کرنے کے لیے ہمیں اسٹیپ کرنا چاہیے.
اچھا جی، اور ہم عنقریب اس سیگمنٹ کو ختم کریں گے، لیکن ڈاکٹر صفدر عباسی آپ بتائیے، ظاہر ہے آپ بھی چاہتے ہیں کہ حکومت قائم رہے، لیکن آپ کیا تبدیلی دیکھنا چاہتے ہیں خاص طور پہ سندھ میں اور پیپلز پارٹی کے اندر؟
دیکھیں جی، بنیادی بات یہ کہ میں سمجھتا ہوں کہ جو ایشوز ہیں، جو پرسپشنز ہیں، اب یہ صرف جو ہے نا کوئی فوج کے اندر کوئی یہ جو کنسرنز ہیں وہ صرف وہاں نہیں ہیں، بلکہ پورے ملک کے اندر یہ کنسرنز ہیں اور خود پاکستان پیپلز پارٹی کے اندر بہت کنسرنز ہیں. میں سمجھتا ہوں کہ ہو سکتا ہے بہت سے لوگ اس کا اظہار نہیں کرتے ہوں، لیکن دل کے اندر اور اپنی اپنی جب محفلوں میں، پرائیویٹ محفلوں میں بیٹھتے ہیں تو پاکستان پیپلز پارٹی کے مستقبل کے حوالے سے اور خصوصا سندھ کے اندر جو کچھ ہو رہا ہے اس حوالے سے کنسرن ضرور شو کرتے ہیں. ہمارا ایک بڑا میرا بڑا کلیئر اسٹینڈ اس پہ رہا ہے، یہ پاکستان پیپلز پارٹی یقیناً ایک بہت بڑی جماعت ہے اور میں سمجھتا ہوں کہ وفاق کی اب بھی بہت بڑی جماعت ہے جس کی جو روٹس چاروں صوبوں کے اندر موجود ہیں. یہ ایک ایسی جماعت ہے جو کہ ایک پروگریسو اور لبرل سوچ کی حامل ہے، اور اس کے اندر جو ہے وہ لوگ ہیں جو کہ ایک ناپید ہو چکا ہے. میں سمجھتا ہوں کہ رائٹ ونگ کی سیاست اس وقت پاکستان کے اندر اتنی بھاری انداز میں جو ہے سامنے آ گئی ہے کہ جو وہ پروگریسو اور لبرل لیڈرشپ تھی پاکستان پیپلز پارٹی جس کی قیادت کر رہی تھی، جو ایک بڑا ووٹ بینک تھا، وہ ووٹ بینک اروڈ ہوا ہے، اور جو لبرل اور پروگریسو سوچ تھی پاکستان کے اندر وہ پیپلز پارٹی کے اس موجودہ کرائسس سے وہ ختم ہوتے چلی جا رہی ہے، اور اس کو سامنے لانے کے لیے کوئی بھی اس وقت پلیٹ فارم موجود نہیں ہے. تو میں سمجھتا ہوں کہ اس وقت ضرورت اس بات کی ہے کہ پاکستان پیپلز پارٹی کے اپنے اندر ایک اتھارسس ہو، اپنے اندر جو ہے ایک سیلف انٹروسپیکشن ہو، اپنے اندر جو ہے کوئی ایک خود احتسابی کے عمل سے پارٹی گزرے، اور اس کے اندر میں سمجھتا ہوں کہ کم از کم میرا تجزیہ یہ ہے کہ اب پارٹی جو ہے کوئی ذاتی خاندانی وراثت نہیں بن سکتی. اب آپ پارٹی کو ایک ذاتی خاندانی وراثت کے حوالے سے کے طریقے سے نہیں چلا سکتے. اب پارٹی کے اندر ضرورت اس بات کی کہ ہم اپنی آئیڈیولوجیکل کمٹمنٹ کو واضح کریں. پارٹی کے اندر ضروری ہے اس بات کی کہ ہم ان لوگوں کا احتساب کریں جن لوگوں نے پارٹی کو یہاں تک پہنچایا، اور ہم جو ہے پارٹی کے اندر ایک ڈیموکریٹک آرڈر ریسٹور کریں، ایک انٹرا پارٹی الیکشن کی فیز سے پارٹی کو گزاریں. بیشک فور ٹائم بھی لگ جائے کہ انٹرا پارٹی الیکشن کی فیز سے گزاریں، یا پارٹی کے اندر ایک ڈیموکریٹک پارٹی کے طور پہ ہم سامنے آئے، ایک آئیڈیولوجیکل پارٹی کے سامنے طور پہ سامنے آئے، تاکہ وہ ووٹ بینک، وہ لبرل اور پروگریسو ووٹ بینک جو ہمیشہ پاکستان پیپلز پارٹی کی طرف دکھتا رہا ہے، اور وہ جو ہیو ناٹس ہیں اس ملک کے، جو اس ملک کا غریب ہے، مزدور ہے، ہاری ہے، مڈل کلاس پروفیشنل ہیں، جو اس پارٹی کے ساتھ اپنے آپ کو آئیڈینٹیفائی کر رہے تھے، وہ واپس اپنے آپ کو اس پارٹی کے ساتھ آئیڈینٹیفائی کرنا شروع کریں، تبھی ہم اس بحران اور اس کرائسس سے پارٹی کی نکل سکتے ہیں.
بہت شکریہ، اس سیگمنٹ کو یہاں ختم کرتے ہیں. ہمارے ساتھ تھے پی 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 کے سینئر رہنما پروفیسر این ڈی خان، اور ابھی ابھی بات کر رہے تھے ڈاکٹر صفدر عباسی جو پی 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 ورکرز پارٹی کے صدر ہیں اور سابق سینیٹر ہیں، اور ان کے ساتھ تھے پی ایم ایل نون کے سینئر رہنما صدیق الفاروق. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک آئی ڈی بریک لیتے ہیں. جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں، اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ رفتہ رفتہ بھارت اور پاکستان کے درمیان برف پگھل رہی ہے، اور اس کی نشانی جب ملی جب بھارت کے وزیر اعظم نریندر مودی نے ٹیلی فون کر کے نواز شریف سے بعض باتیں کی، جس میں ان مچھروں کو آزاد کرنے کی بھی بات کی گئی جو بھارت نے اپنے قبضے میں لیے ہیں. جیسے کہ آپ لوگ جانتے ہیں کہ امریکہ بھی چاہتا ہے کہ پاکستان اور بھارت کے تعلقات بہتر ہوں، اور اسی حوالے سے ہم سب سے پہلے آپ کو ایک رپورٹ سنائیں گے. یہ رپورٹ پیش کر رہے ہیں ناصر محمود.
بھارتی وزیراعظم کے اپنے پاکستانی ہم منصب سے ٹیلی فون پر رابطے کا خیر مقدم. تناؤ کی صورتحال میں کمی آئے گی، قانون سازوں کی رائے. اسلام آباد سے میں ہوں ناصر محمود، تفصیلات کچھ دیر بعد. پاکستان میں قانون سازوں نے بھارتی وزیراعظم نریندر مودی کی اپنے پاکستانی ہم منصب نواز شریف سے ٹیلی فون پر گفتگو کا خیر مقدم کرتے ہوئے خطے میں امن کے لیے پڑوسی ملکوں کی قیادت میں رابطوں کو اچھی کاوش قرار دیا ہے. وزیراعظم مودی نے منگل کو اپنے پاکستانی ہم منصب کو فون کر کے رمضان کے مہینے کی مبارکباد دیتے ہوئے اپنے ہاں قید پاکستانی ماہی گیروں کو رہا کرنے کا فیصلہ کیا تھا تاکہ ان کے بقول یہ لوگ رمضان اپنے اہل خانہ کے ہمراہ گزار سکیں. 5 منٹ تک جاری رہنے والی اس گفتگو میں پاکستانی وزیراعظم نے بھی اپنے ہاں زیر حراست بھارتی ماہی گیروں کو جذبہ خیر سگالی کے طور پر رہا کرنے کا فیصلہ کیا. حالیہ مہینوں میں دونوں جانب سے تلخ بیانات کے تبادلوں سے جنوبی ایشیا کی ان ہمسایہ ایٹمی قوتوں میں تعلقات مزید تناؤ کا شکار ہو چلے تھے. پاکستان میں قانون سازوں کا کہنا ہے کہ بھارتی قیادت کی طرف سے وزیراعظم نواز شریف کو کیا جانے والا ٹیلی فون دونوں ملکوں کے تعلقات میں تلخی کو کم کرنے کے لیے اچھا ثابت ہو سکتا ہے. جمعیت علماء اسلام فضل الرحمان گروپ کے رکن قومی اسمبلی اور سابق وزیر اعلیٰ خیبر پختونخوا اکرم خان درانی نے وائس آف امریکہ سے گفتگو میں کہا،
اچھی پیش رفت ہے، ہم تو امن چاہتے ہیں، ہم تو سکون چاہتے ہیں. انڈیا کے اندر لوگ غربت سے مر رہے ہیں اور وہاں پر سارا اخراجات جو ہے وہ ڈیفینس پہ ہو رہا ہے، تو اگر پاکستان اور انڈیا کے حالات معمول پہ ہوں تو یہی اخراجات جو ہے وہ وہاں پر انڈیا کے عوام پہ خرچ ہوں گے نا. تو ہم یہی بات کریں گے کہ ابھی دیر ہے یا درست ہے.
بھارتی وزیراعظم اور ان کی کابینہ میں شامل بعض وزراء کی طرف سے پاکستان پر دہشت گردوں کی پشت پناہی کے الزامات کا اعادہ کیا جاتا رہا ہے، جبکہ حالیہ دنوں میں ہی پاکستان کی اعلیٰ سیاسی و عسکری قیادت کی طرف سے ملک میں بدامنی اور انتشار پیدا کرنے میں بھارتی خفیہ ایجنسی را کے ملوث ہونے کا دعویٰ کیا گیا تھا. حکمران جماعت مسلم لیگ نون کے رکن قومی اسمبلی طلال چوہدری کہتے ہیں کہ بھارتی وزیراعظم کا ٹیلیفونک رابطہ ایک اچھا قدم ہے. پاکستان خطے میں قیام امن کے اپنے عزم پر قائم ہے، لیکن اس خواہش کو کمزوری سمجھنا غلط ہوگا.
ہم امن چاہتے ہیں اور یہ ہماری خواہش پہ ہم بڑی تنقید ہوئی ہے پرائم منسٹر پہ اس بات پہ کہ ہم اپنے ہمسایوں سے امن چاہتے ہیں. ہمارے پولیٹیکل جو مخالفین ہیں انہوں نے تنقید کی، لوگوں نے تنقید کی، مگر ہم خطے میں امن کی خاطر ہم ہمسایوں سے امن چاہتے ہیں.
منگل کو ہی امریکہ کے وزیر خارجہ جان کیری نے پاکستان اور بھارت کے وزراء اعظم کو ٹیلی فون کیا تھا، جس میں انہوں نے دونوں ہمسایہ ممالک کے درمیان تناؤ کے ماحول میں اضافے پر انہیں اپنی تشویش سے آگاہ کیا. ناصر محمود، وائس آف امریکہ، اسلام آباد.
جی اور سب سے پہلے ہم بھارت چلتے ہیں جہاں سے ہمیں جوائن کیا ہے اسکائپ کے ذریعے منیش کمار نے. جی اور منیش کمار، آپ کو خوش آمدید.
تھینک یو سو مچ.
تو یہ بتائیں کہ ہمیں بھی تھوڑی سی حیرت ہوئی لیکن خوشی بہرحال ہوئی کہ کچھ کشیدگی کے بعد ابھی آپ کے جو وزیر اعظم ہیں انہوں نے ٹیلی فون کیا اور پاکستان کے جو ہیں صدر سے جو باتیں کیں، اس سے نظر یہ آتا ہے کہ برف پگھل رہی ہے دونوں ملکوں کے درمیان. آپ کیا دیکھتے ہیں، کیا بھارت کی سیاست میں کوئی تبدیلی آئی ہے جس کی وجہ سے یہ سب کچھ ہو رہا ہے؟
نہیں دیکھیے، بھارت میں کوئی تبدیلی نہیں آئی ہے، اور آپ نے صحیح کہا کہ برف جو ہے کچھ پگھلنے کا سنکیت ضرور ملتا، لیکن صرف اتنا ہی نہیں ہے۔ نریندر مودی صاحب کا فون کرنا یہ اپنے آپ میں بتاتا ہے کہ ہندوستان میں وہ میڈیا ہاؤسز، وہ لوگ جو اس طرح کے بیان دے رہے تھے، جس طرح سے جو ہے ایک ماحول تیار کرنے کی کوشش کی گئی تھی، ان سب کے اوپر نریندر مودی صاحب نے ایک پانی پھینک دیا ہے۔ یہ بالکل ایک سمپل سا میسج ہے کہ پاکستان کے ساتھ نریندر مودی صاحب اس طرح کی باتیں نہیں کرنے والے جس طرح سے میڈیا چاہتی ہے، یا پھر ہندوستان پاکستان کا ایک جو سیکشن ہے جس چیز کو ڈومیسٹک آڈینس کے لیے جو بیانات جو دیے جاتے ہیں اس سے الگ ہٹ کر یہ کاروائی پردھان منتری کاریالے کی طرف سے ہوئی ہے۔
اچھا،
لیکن اس سے ایک اور بات صاف سمجھ میں آتا ہے کہ جو باتیں بتائی گئی ہیں میڈیا کو کہ یہ بات چیت ہوئی، اس کے علاوہ مجھے ضرور اس بات کا میں بالکل بھروسہ ہے کہ ان دونوں کے بیچ میں اور بھی کچھ باتیں ہوئی ہوں گی۔ مثلا یہ بات بھی ہوئی ہوگی کہ کس طرح سے ڈومیسٹک پالیٹکس جو ہے ہندوستان اور پاکستان کے ریلیشن کے بیچ میں ایک یہ کہیں کہ ایک پرابلم کی طرح جو کھڑا ہوتا ہے، یہ اچھی بات ہے کہ دونوں دیشوں کے نیتاؤں کے بیچ میں تبھی بات چیت ہو سکتی ہے اور کچھ فیصلہ ہو سکتا ہے جب ہندوستان اور پاکستان کے دونوں نیتاؤں ایک دوسرے کے ڈومیسٹک کمپلشنز کو سمجھ کے آپس میں آگے بڑھیں۔
بہت اچھی بات کی آپ نے۔ اور ہم چلتے ہیں اسلام آباد، جہاں سے ہمارے ساتھ ہیں سیاسی تجزیہ کار محمد ریاض۔ اور محمد ریاض، آپ کو بھی خوش آمدید۔
بہت شکریہ۔
تو دلچسپ بات ہے کہ بھارت اور پاکستان جو ہے وہ بالکل ایک جیسے ہیں، کیونکہ پہلے جھگڑتے ہیں اور پھر جو ہیں باتیں آپس میں صلح کر دیتے ہیں۔ آپ نے دیکھا کہ پہلے بھارت کے وزیر دفاع نے بڑا سخت جملہ استعمال کیا پاکستان کے لیے کہ اگر وہاں سے کوئی دہشت گردی ہوئی تو ہم ان سے اسی طرح نمٹیں گے جیسے میانمار کے جنگجوؤں کے ساتھ انہوں نے نمٹا تھا۔ یہ بتائیے آپ کیا دیکھ رہے ہیں، یہ یکایک تبدیلی کیوں کرا گئی؟
دیکھیے، ان کے مودی صاحب کے بیان کے بعد جو ہے وہاں کانگریس کے کچھ لوگوں نے اس کے اوپر جو ہے وہ ایک رد عمل کا اظہار کیا۔ وہ جو منی شنکر آئر ہیں انہوں نے اس معاملے کے اوپر مودی صاحب کو بہت زیادہ جو ہے وہ تنقید کا نشانہ بنایا، کیونکہ سرحد کے اس پار بھی بہت سے ایسے لوگ ہیں کہ جو یہ سمجھتے ہیں کہ جو اصل پرابلم ہیں وہ کچھ اور ہیں، اور جو میڈیا میں آ رہے ہیں یا جو حکومتوں میں بیٹھے ہوئے لوگ جو بیان دے رہے ہیں وہ کچھ اور چیز کو ظاہر کرتے ہیں۔ تو اس وقت جو ہندوستان کی اپنی انٹرنل سچویشن جو ہے وہ، اور پاکستان کی انٹرنل جو اس وقت کی صورتحال ہے، یہ اس میں بہت زیادہ دونوں کے لیے بڑے بڑے پرابلم ہیں۔ ہندوستان کے اندر بھی بہت سے معاملات ہیں سیکیورٹی کے لحاظ سے، اگر باہر سے ہندوستان کو خطرہ نہیں ہے تو ان کے انٹرنل جو ہے بہت سے علاقوں کے اندر جو ہے وہ ایک یعنی لڑائی جھگڑے کی کیفیت جاری ہے۔ کہیں پہ وہ کہتے ہیں یہ نکسلائٹ ہیں، کہیں پہ کہتے ہیں الگ کی پسند ہیں، جو بھی ہیں، بہرحال یہ سارے سارے معاملات ہندوستان کے لیے ایک سیکیورٹی کا ایک معاملہ کھڑا کرتے ہیں۔ اسی طریقے سے پاکستان کے اندر بھی سیکیورٹی کے بڑے سے پرابلم ہیں، فاٹا میں ہے، بلوچستان میں ہے، کراچی ہر وقت جو ہے ایک ابلتا ہوا جو ہے کالڈرن ہے۔ تو اس لیے یہ ہے کہ دونوں ممالک کے جو حکومتیں ہیں ان کو یہ معلوم ہے کہ ان کو کس کیا ڈھاب اختیار کرنا چاہیے، اور یہ جو ایک دوسرے کے خلاف بیان بازی ہے اس سے پہلے سے کشیدہ صورتحال مزید کشیدہ ہو سکتی ہے۔
جی جی بالکل۔
تو اب مودی صاحب کی جانب سے یہ جو بیان آیا ہے، واقعی اس سے چیزیں جو ہیں وہ تھوڑا سا جو ہے وہ کول ہوں گی، اور وہ جو ایک دونوں سائڈ سے بیان بازی شروع ہو گئی تھی وہ تقریباً اب تھوڑا سا اس کو وہ پیچھے چلی جائے گی۔
جی بالکل۔ मनीष कुमार, आपकी तरफ आते हैं दोबारा से। आप जानते हैं कि भारत ने कुछ मछेरों को आज़ाद किया है, जो पाकिस्तानी मछेरे हैं जो भारत की पानी की तरफ चले गए थे। क्या तवक्को की जा रही है कि जो भारतीय मछेरे हैं पाकिस्तानी जेलों में, उनको भी रिहा किया जाएगा?
देखिए, ये तो प्रोसीजर का मसला है, और ये हिंदुस्तान और पाकिस्तान के बीच में मछुआरों को जो है छोड़ने का, साथ मिलने का, ये बेसिकली ये होता आया है। बातचीत अच्छी होती है तो इधर से भी छोड़ दिया जाता है, पाकिस्तान की तरफ से भी छोड़ दिया जाता है, तो ये बातें तो होती रहती है। लेकिन जो बड़ा सवाल एक जो उठ रहा है कि ये सचमुच ये बदकिस्मती होगी हिंदुस्तान और पाकिस्तान की, और लोगों की भी बदकिस्मती होगी कि अगर हमारे देश को चलाने वाले दोनों तरफ अगर ऐसे हों जो बयान के ऊपर, टेलीविजन रिपोर्ट्स के ऊपर, फिल्मों के ऊपर अगर फॉरेन पॉलिसीज बनाना शुरू कर दें। ये बदकिस्मती की बात होगी कि अगर किसी व्यक्ति ने, किसी संगठन के लोगों ने, कोई छोटा सा नेता कुछ बोल दिया और उसको लेकर के दोनों देशों के रिश्तों में अगर इसका इफेक्ट आने लग जाए, तो ये समझिए कि फिर ये बदकिस्मती हमारी है, इन इलाकों के लोगों की बदकिस्मती है। अच्छा हो कि हम लोग ऐसे चीज़ों के ऊपर ध्यान ना दें, और सरकार को भी ये अकल आए कि जब साथ में ही रहना है तो हंस बोल कर रहें, अच्छे रिश्ते बनाकर रहें, शांति से रहें, और दुनिया के सामने एक मिसाल कायम करें कि साउथ एशिया के लोग ना सिर्फ अकल से दुनिया को मात दे सकते हैं, बल्कि हम डेवलपमेंट में अलग अलग चीज़ों में हम यूरोप से, अमेरिका से कॉम्पीट कर सकते हैं। लेकिन ये फिलहाल जो है, ये इस तरह का जज्बा जो है वो अभी तक नजर नहीं आ रहा है।
जी जी, बिल्कुल,
जो एक परेशानी की बात है।
जी जी, हमें कुछ कॉल्स भी मौसूल हो रही हैं और उनको भी लेते हैं। लेकिन मनीष कुमार, आप बताइए, क्योंकि आप अभी जो बात कर रहे थे, हमें इल्म है कि अमेरिका के सेक्रेटरी खारजा जॉन कैरी ने भी टेलीफोन किया पाकिस्तान के वज़ीर आज़म को, और उन्होंने भी इस बात का इजहार किया कि दोनों मुल्कों को मिलकर काम करना चाहिए। पहले आपकी तरफ चलते हैं मनीष कुमार, आप क्या समझते हैं कि इस वक्त अमेरिका का भी एक तरह का प्रेशर है कि भारत और पाकिस्तान दोनों मिलकर चलें?
देखिए, पाकिस्तान और हिंदुस्तान को लेकर के अमेरिका इसलिए भी चिंतित है क्योंकि उन्होंने, उनका बहुत सारा चीज़ स्टेक पे लगा हुआ है अफगानिस्तान को लेकर, और हिंदुस्तान पाकिस्तान अगर बातचीत नहीं करेगा तो अफगानिस्तान में अमेरिका किसी दुनिया को किसी वो मुंह दिखाने लायक नहीं बचेगा कि आपने अफगानिस्तान के साथ क्या कर दिया। अफगानिस्तान एक ऐसे मौके पे खड़ा है कि जहां हल्की सी अगर चूक हो जाए तो वापस जो है वहां पे उस तरह के लोग सत्ता में आ सकते हैं, या फिर से वहां पे सिविल वॉर जैसी सिचुएशन बन सकती है। तो ये एक पॉइंट हो सकता है। दूसरा पॉइंट ये भी हो सकता है कि अमेरिका का इंटरेस्ट साउथ एशिया में है, बिजनेस को लेकर के, फॉरेन पॉलिसी की नज़र से लेकर के। पाकिस्तान में ऑलरेडी अमेरिका का बहुत सारा चीज़ स्टेक पे लगा हुआ है, तो इन सारी चीज़ों को लेकर के अमेरिका का परेशान होना ये वाजिब भी है, और मुझे लगता है इसलिए पाकिस्तान और हिंदुस्तान से वहाँ के फॉरेन सेक्रेटरी ने बातचीत की और बताया कि भाई इस तरह के बयानबाजी को शायद आप लोग कंट्रोल करें और एक मैच्योरिटी दिखाएं और आपस में बातचीत करें।
जी बिल्कुल, और इस वक्त हमें कॉल किया है चित्राल से मोहम्मद शफी ने, जो इस मौजू पर कुछ कहना चाहते हैं। जी जनाब, कहिए।
अस्सलाम वालेकुम, मोहम्मद शफी चित्राल बुनी। गुजारिश मैं भारत के मेहमान से ये करूँगा कि भारत और पाकिस्तान की जो उंगलबाजी है, इसकी जड़ जो है ये अमेरिका है, पहली बात। दूसरी बात जो है, ये पाकिस्तान के वजीर आजम के कारोबार जो है वो हिंदुस्तान में चल रहे हैं। इस वक्त नवाज शरीफ का बेटा जो है भारत के अंदर मौजूद है। ये ठंडक जो है ये सिर्फ इस वजह से हुआ है, और हम नहीं चाहते कि, हम कहते हैं कि अगर जंग हो जाए तो हमें अफसोस नहीं होगा, अगले पिछले कसर जो है हम सब निकाल कर रख देंगे भारत से। बहुत
मोहम्मद रियाज, आप भी जानते हैं कि लोग किस तरह सोचते हैं, लेकिन जिसे कहते हैं ना कंस्पिरेसी थियरीज, वो तो बहुत हैं पाकिस्तान में। आप जरा सा बताइए कॉलर को कि अमेरिका क्यों कर चाहता है कि पाकिस्तान और भारत के ताल्लुकात अच्छे रहें। जी, मोहम्मद रियाज की लाइन बिल्कुल ٹھیک نہیں ہے, لیکن کیونکہ ہم اس سیگمنٹ کو ابھی ختم کرتے ہیں, جیسا کہ منیش کمار نے بھی کہا کہ افغانستان کا معاملہ گرم ہے اور دونوں پاکستان اور بھارت کی انٹرسٹ میں یہ ہے کہ وہ مل کر کام کریں, کیونکہ ظاہر ہے جتنا تنازع ہوگا اتنا ہی مشکل ہوگا افغانستان میں طالبان کو شکست دینا. بہت شکریہ, اس موڑ پہ ہم شکریہ ادا کرتے ہیں بھارت سے سیاسی تجزیہ کار منیش کمار کا, اور ہمارے ساتھ تھے محمد ریاض جو اسلام آباد سے اس پروگرام میں شریک تھے. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک آئی ٹی بریک لیتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
جی, آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ دیکھ رہے ہیں اور سن رہے ہیں, اور ہم اپنے آخری موضوع پر آتے ہیں, اور موضوع یہ ہے کہ امریکہ کی مشرق وسطی میں حکمت عملی کیا ہے. اس حوالے سے اس وقت بتایا جا رہا ہے کہ ہمارے ساتھ امریکہ سے عدیل شاہ ہیں جو ریپبلکن پارٹی کی طرف مائل ہیں, اور ان قریب ہمارے ساتھ ہوں گے طفیل احمد جو ڈیموکریٹک پارٹی کے حامی ہیں. ہم بات کریں گے عدیل شاہ سے, لیکن سب سے پہلے ہم آپ کو مشرق وسطی کے حوالے سے اور آئسس کے حوالے سے ایک چھوٹی سی رپورٹ اور ویڈیو رپورٹ دکھانا اور سنانا چاہتے ہیں, اس کے بعد ہم باتوں کا سلسلہ جاری رکھتے ہیں. یہ رپورٹ جو ہے اگر تیار ہے تو اس کو چلاتے ہیں, آئیے دیکھتے ہیں رپورٹ.
The confirmation came early today from Al-Qaeda itself, announcing that the leader of its thriving operation.
جی, یہ رپورٹ میں ذرا سی کوئی مسئلہ ہے, ہم اچھا جی ہاں جی چلائیے.
The confirmation came early today from Al-Qaeda itself, announcing that the leader of its thriving operation in Yemen, Nasir al-Wahishi, had been killed in a U.S. airstrike. Last seen in this video of a huge open-air meeting with his fighters in Yemen last year, al-Wahishi had emerged as the most determined al-Qaeda leader in the world to target the U.S. It was his al-Qaeda bomb makers who were behind the repeated but failed efforts to bring down U.S. passenger jets using bombs hidden in underwear and in printer cartridges that were able to easily get by airport security. Al-Wahishi, who once served as Osama bin Laden's personal aide, had been one of America's most wanted terrorists, with a $10 million reward for him, dead or alive.
جی, تو ہم ابتدا کرتے ہیں طفیل احمد سے جو ڈیموکریٹک پارٹی کے حامی ہیں اور غالباً اسکائپ کے ذریعے اس پروگرام میں شامل ہیں. طفیل صاحب, آپ کو خوش آمدید.
شکریہ بہت بہت.
آپ کے ساتھ عدیل شاہ بھی ہیں, اور آپ جانتے ہیں کہ وہ ریپبلکن پارٹی کی طرف مائل ہیں, لیکن سب سے پہلے آپ کی طرف اس لیے کہ آپ جانتے ہیں کہ القاعدہ کو کہ یہ ایک سربراہ ہیں جو کہ عربین پیننسیولا میں بڑے ایکٹیو تھے, ناصر الوحیشی. امریکہ میں کہا جاتا ہے کہ یہ ایک بڑی کامیابی رہی القاعدہ کو ختم کرنے میں, لیکن اس کے باوجود آپ جانتے ہیں کہ بہت سارے مسائل ہیں امریکہ کے لیے مشرق وسطی میں. اس وقت آپ کیا دیکھتے ہیں کہ صدر اوباما کی حکمت عملی کیا ہے وہاں پر؟
صدر اوباما کی حکمت یہ ہے کہ وہ کسی قسم کی وار میں پارٹیسپیٹ نہیں کرنا چاہتے, یہ ختم کر دی انہوں نے کہ امریکن فورسز مڈل ایسٹ میں آئیں گی اور جو کچھ وہاں پہ رائٹ ہو رہا ہے اس میں مداخلت کریں گی, یہ سلسلہ ختم ہو گیا. انہوں نے یہ کہا کہ اب وہاں پہ جو قوتیں ہیں اپنے اپنے علاقے میں وہ اس علاقے کو سنبھالیں گی اور اس کو حل کریں گی, لیکن جو القاعدہ ہے اس پورے ڈویژن میں القاعدہ کے لوگوں کو مارنا اور लोगों को वो करना, उसमें जरूर अमेरिका बहुत इंटरेस्टेड है और वो टाइम टू टाइम अपने जो ड्रोन हमले करके और इन लोगों को ग्रेजुअली खत्म करने की कोशिश कर रहा है। लेकिन जैसा कि अभी मैंने बताया, आपने कल यहाँ पे वॉशिंगटन पोस्ट में भी इस आदमी के मरने की कन्फर्मेशन नहीं आई थी, सिर्फ इतना आई थी कि शायद ऐसा हुआ है, लेकिन आज आपने कन्फर्म कर दिया कि ऐसा हो गया है। लेकिन इनकी जो आउटफिट्स है वो और मुल्कों में फैली हुई है और अभी वक्त लगेगा इनको कंट्रोल करने में। जैसे कि सोमालिया में अल शहाब की ऑर्गेनाइजेशन बहुत इफेक्टिव बनाई हुई है अलकायदा वालों ने, और वो लोग वक्तन फौक्तन वहां पे गड़बड़ करते रहते हैं। आईसिस का आपने बताया कि जो कुछ सीरिया में आईसिस वाले जो है, जो इराक में हुआ है, सुन्नियों शियाओं में सुन्नियों को उन्होंने एलिमिनेट कर दिया है या साइडलाइन कर दिया है, जिसकी वजह से वहां टेंशन है। तो इस तरह से सारे मुल्कों में अलग अलग अमरीका जो है अपनी हिकमत अमली या ड्रोन अटैक के थ्रू ही मामले में इंटरफियर करना चाह रहा है। थोड़ी बहुत फौज दी है उन्होंने कि जो वहां के लोगों को ट्रेन करें और लोगों को इस लायक करें कि वो वहां पे लड़ सकें अपने कॉजेस के लिए। तो मेरा ख्याल है कि अमरीका तो इस वार में तो किसी तरह से भी शामिल नहीं होगा, लेकिन वक्तन फवक्तन उनको जो भी मदद की जरूरत है, असलहे की या चीजों की, वो देता रहेगा।
अच्छा जी, और हम चलते हैं रिपब्लिकन पार्टी के हामी अदील शाह की तरफ। अदील साहब, ये बताइए, आप भी जानते हैं कि रिपब्लिकन पार्टी इस वक्त सदर ओबामा की जो खारजा पॉलिसी है उसकी नुक्ताचीनी कर रही है। उनका ये कहना है कि अमेरिका इस वक्त मशरक़ वुस्ता में जीत नहीं रहा है। तो आप क्या समझते हैं कि अगर रिपब्लिकन पार्टी कामयाब हुई और अगले साल जिस तरह के इंतखाबात की तैयारी हो रही है, कोई 12 रिपब्लिकन उम्मीदवार हैं इस वक्त मैदान में, तो उनकी खारजा पॉलिसी में क्या फर्क होगा?
थैंक यू। पहले मैं आपको जरा रिपब्लिकन पार्टी का जो स्ट्रेटेजिक व्यू है, अगर मैं आपको एक सेकंड में बता सकूं तो उसके जरिए अगर हम देखें
जी जी,
तो फिर हमें अंदाजा लगेगा कि क्यों रिपब्लिकन परेशान है कि मिडल ईस्ट में वॉर ऑन टेरर के ऊपर हमें कामयाबी नहीं हो रही है, एक वजह। और दूसरी बात यह है कि लूज वे में जो जंग लड़ी जाती है उससे कभी भी कोई नतीजा नहीं निकाला जा सकता है। तो जो ड्राइविंग आइडिया है रिपब्लिकन पार्टी का, वेदर इट इज रॉन्ग और राइट ये डिस्कशन नहीं हो रही है, पर आई एम जस्ट फोकसिंग ऑन देयर ड्राइविंग आइडिया व्हिच इज बुश डॉक्ट्रिन ऑफ प्रीएम्पशन है
जी।
तो वो उनका जो व्यू है वो ये है कि चूंकि गवर्नमेंट के पास, वेदर इट इज द यूएस गवर्नमेंट और एनी अदर गवर्नमेंट, उनके डिस्पोजल पे बहुत लीथल फोर्स होती है, तो दे वुड लाइक टू यूज द फोर्स टू डिस्ट्रॉय द कमांड एंड कंट्रोल सिस्टम ऑफ एनी टेररिस्ट, वेदर दे आर इन एनी पार्ट ऑफ द वर्ल्ड,
में बात कीजिएगा,
इंक्लूडिंग मिडल ईस्ट
जी जी
जी हाँ। तो उसको डिस्ट्रक्शन जो है उनके लिए जरूरी, उनकी सोच में ये है कि उस कमांड एंड कंट्रोल सिस्टम को डिस्ट्रॉय कर दिया जाए, उसके बाद फिर जो लूज फोर्स डिसइंटीग्रेट होने के बाद इलाकों में जाती है उसके साथ जो है रिकंसिलिएशन किया जाए, या जो ट्राइबल सोसाइटी के अंदर उनको पीस टुगेदर किया जाए, तो उसके जरिए से लोकल मामला को हल किया जाए। इनका ये पॉइंट ऑफ व्यू है। अभी जो चारों तरफ चूंकि एक अफरा तफरी हुई है, उसकी वजह से जो है दुनिया के तमाम लोगों को, बिलखसूस अमेरिका, ये समझता है कि इनकी सिक्योरिटी को थ्रेट है, और उसकी वजह से रिपब्लिकन पार्टी जो है अपने जो पॉइंट ऑफ व्यू है उसको वो इम्पोज करना चाहती है या उसको असर्ट करना चाहती है, और ये समझती है कि ओबामा की जो पॉलिसीज हैं वो स्ट्रेटेजिक नहीं है, इट्स मोर टैक्टिकल, जो कि बहुत लूज वे में काम कर रही है, उससे सिक्योरिटी के मामला हल नहीं हो रहे हैं।
तो फैल साहब, ये बताइए, आप भी जानते हैं दो लंबी जंगें हुई हैं अमेरिका की, और अफगानिस्तान और इराक की जंग में सैकड़ों हजारों शायद अमरीकी सोल्जर्स भी हलाक हुए हैं। आप क्या समझते हैं कि अगली जो अमरीकी हुकूमत आएगी उसको हिमायत मिलेगी अवाम की कि वो दोबारा से फौजें भेजें मशरक़ वस्ता में?
मुझे तो नहीं लगता। रिपब्लिकन पार्टी के जो लीडर सारे हैं वो सारी बातें कर रहे हैं, लेकिन मुल्क में जो लोग हैं मेरा ख्याल है कि वो वार की तरफ माइल नहीं है। लेकिन होता यह है कि जब हुकूमत आती है, जैसे बुश साहब आए थे, तो इस तरह से वो बिल्डअप करते हैं अपने सारे चीजों को, और इस तरह से चूंकि मीडिया पे कंट्रोल है, अखबारों पे कंट्रोल है, हर चीजों पे कंट्रोल है, तो ये हमने देखा है इस मुल्क में कि जब कोई काम इन्हें करना होता है तो उसको इस तुंदही से करते हैं कि अल्टीमेटली लोगों को तैयार कर देते हैं और लोग उनके साथ हो जाते हैं। ये बड़ा अनफॉर्चुनेट है। पिछली जो इराक की वार में मैंने देखा कि हालांकि काफी लीडर जो थे वो इनके फेवर में नहीं थे और वो नहीं करना चाहते थे, लेकिन इस तरह से स्काइप किया गया इसको कि वो वार भी हो गई, लाखों लोग मारे गए, अमरीकन मारे गए, और किसी किस्म का इनके ऊपर कोई इसका एहसास नहीं है कि हमने क्या किया। तो ये मुझे लगता है कि रिपब्लिकन पार्टी अगर पावर में आती है तो वो जो कुछ अभी साहब ने अभी फरमाया है, मेरा ख्याल है कि उनको शायद कामयाबी हो जाए, लेकिन मुझे लगता नहीं है कि मुल्क की हालत ऐसी है और हमारे मुल्क के लोग अवाम जो है वो भी वार की फेवर में नहीं है। ओबामा ने जो कुछ किया है वो पब्लिक व्यू देख करके किया है कि अब हम थक गए हैं और हम अपने आदमियों को फर्दर इसमें वार में डालना और लोगों की जाने जाया करना मिडिल ईस्ट के मामले में, ये मेरा ख्याल है कि ओबामा की तरजीहात में नहीं रहा है और इसलिए खामोश हो गए।
अदील साहब, जिस तरह से तुफैल अहमद साहब ने कहा, नज़र ये आता है कि अगर आइसिस को एक बड़ा ख़तरा बनाकर रिपब्लिकन पार्टी कहे कि ज़्यादा फ़ौजें वहाँ भेजनी चाहिए या ज़मीनी फ़ौजें भेजनी चाहिए, तो हो सकता है वो किसी हद तक मोबिलाइज कर सकें। लेकिन आपसे भी यही सवाल, क्या अवाम ऐसे मूव की हिमायत करेंगे?
देखिए, पहली बात तो बहुत क्लियरली हमें समझ लेना चाहिए कि अमेरिकन अवाम को जनरली फॉरेन पॉलिसी या खारजा पॉलिसी के बारे में मालूमात नहीं होती है। ये बहुत दूर बैठे हुए हैं, उनको इन्हें हमें यहाँ अमेरिकन को नहीं पता है कि मिडल ईस्ट की ग्राउंड रियलिटीज क्या है या फॉर देट मैटर एनी पार्ट ऑफ द वर्ल्ड। तो उनके लिए परसेप्शन के ऊपर वो चलते हैं। अगर इन्होंने ये परसेप्शन जिंदा रखा कि आईएसएस या एनी टेररिस्ट ग्रुप इज अ थ्रेट टू अमेरिकन सिक्योरिटी और वो परसेप्शन अलाइव रहा, इंटैक्ट रहा, तो दे कैन मोबिलाइज द पब्लिक ओपिनियन टू सपोर्ट दैट आइडिया। तो ये एक तरीके का है सियासत का। ग्राउंड रियलिटीज ये है कि मिडल ईस्ट में अमन नहीं है। अमन नहीं की एक लंबी बहस है, मगर अमन नहीं का होना ये एक फैक्ट है जो अमेरिकन को कहीं ना कहीं से उन्हें पता चलता रहता है कि ये वहां पे हालात ठीक नहीं है, उसका थ्रेट हमें भी हो सकता है। तो जब आप थ्रेट को अगर आपने जिंदा रखा हुआ है तो उसको आपको डील करना पड़ेगा। दैट कुड बी ओनली डेल्ट बाय ए रेजिमेंटेड फोर्स, नॉट बाय पीस मील अप्रोच जो ओबामा साहब की है। तो ओबामा साहब की पॉलिसी ने उसको कोई तकवीत नहीं, उसको मिटाया नहीं है या कम नहीं किया है, बल्कि उसकी एक तरीके से तकवीत ये हो रही है कि वो मुख्तलिफ जगहों पे शुरू हो गई है अभी।
बहुत दिलचस्प। क्योंकि हमारे प्रोग्राम का वक्त बिल्कुल ख़त्म हुआ, हमारे साथ थे रिपब्लिकन पार्टी के हामी अदील शाह और डेमोक्रेटिक पार्टी के हामी तुफैल अहमद, जो दोनों अमरीका में थे। बहुत शुक्रिया आप दोनों हजरात का और खुदा हाफिज़। इससे पहले आपने सुना भारत से सियासी तज्ज़ियाकार मनीष कुमार को, और इस्लामाबाद से थे सियासी तज्ज़ियाकार मोहम्मद रियाज। और इब्तिदा में आपने सुना पीपीपी के सीनियर रहनुमा प्रोफेसर एनडी खान को, उनके साथ थे पीपीपी वर्कर्स पार्टी के सदर डॉक्टर सफदर अब्बासी, और हमारे साथ थे पीएमएल नून के सीनियर रहनुमा सिद्दीकुल फारूक। इस प्रोग्राम के लिए हमारे इंजीनियर्स थे मार्टिन क्रोसियस और जैक्सन विट, प्रोड्यूसर्स मोहम्मद अरसलान शरीफ और अरीशा खान। वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हुद भाई। सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
सब पाकिस्तान, क्या सीन है पाकिस्तान? जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। WhatsApp पाकिस्तान, क्या सीन है पाकिस्तान? urduvoa.com।